यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 5,727 जनामा कोरोना भाइरस संक्रमण। संक्रमणबाट थप 33 जनाको मृत्यु। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेकाले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको आग्रह। भारतबाट घर फर्किएका नागरिकको सीमानाकामा अनिवार्य पीसीआर परीक्षण गर्न नेपाली कांग्रेसको सरकारलाई सुझाव। समृद्ध नेपाल सुखी नेपालीको संकल्प पूरा गर्न सबै क्षेत्रबाट काम अघि बढ़ाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इजरायलमा एक धार्मिक भेलामा भागदौड़ हुँदा 44 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई छिट्टै पूरा गर्नका लागि सबै क्षेत्रबाट काम अगाडि बढ़ाइएको बताउनु भएको छ। प्राविधिक प्रशिक्षक प्रशिक्षण प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा आज भर्चुअल सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले मुलुकको आवश्यकता अनुसार प्राविधिक तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने, सिपको विकास, स्तर निर्धारण र त्यसको प्रमाणीकरण गर्न प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले कृषि, वन, स्वास्थ्य, इन्जिनियरिङ, पर्यटन लगायतका क्षेत्रमा छोटो अवधिमा प्राविधिक तालिम सञ्चालन गरी प्राविधिक शिक्षा, शिक्षालयहरूमा प्राविधिक क्षमता र प्रशिक्षकहरूमा ज्ञानको अभिवृद्धि गर्न प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षालाई प्रविधि मैत्री बनाउन र प्रशिक्षकको क्षमता अभिवृद्धिका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारको द्विपक्षीय सम्झौतामा निर्माण भएको सुविधा सम्पन्न आईसीटी भवनको उद्घाटन समेत गर्नुभयो। नेपालमा आज थप 5,727 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा 15,351 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 5,657 जना तथा 525 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 70 जना गरी जम्मा 5,727 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,23,187 पुगेको छ। यसै गरी गएको 24 घण्टामा देशभर 928 जना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा कोरोना भाइरस मुक्त हुने दर 86.9% रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै देशभर आज कोरोना संक्रमणबाट 33 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 3,279 पुगेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा 38,813 सक्रिय संक्रमितहरूको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यका 3 जिल्लासहित 22 जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको भन्दै सरकारले सबैलाई संवेदनशील बन्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सर्वसाधारणमा अपील जारी गर्दै संक्रमणका हिसाबले नेपालका अति प्रभावित जिल्लाहरूमा काठमाडौँ उपत्यका 3 सहित मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रूपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली, कञ्चनपुरमा संक्रमण फैलिने दर तीव्र बढ़िरहेकाले संवेदनशील बन्न सबैलाई आग्रह गरेको हो। मन्त्रालयले जारी गरेको अपीलमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढ़ेकाले अस्पतालमा राखेर हेरचाह गर्न, अस्पतालमा शैय्या उपलब्ध गराउन नसकिने भइसकेको उल्लेख गरिएको छ। मन्त्रालयले संक्रमणको रोकथाममा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न सबैलाई अनुरोध गरेको छ। यसैगरी कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि गरिने कामहरू गर्न मन्त्रालयले अनुरोध गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पीसीआर परीक्षण गर्न सरकारलाई सुझाव दिनुभएको छ। आज आफ्नो निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गर्नुहुँदै सभापति देउवाले सीमा नाकामा अनिवार्य परीक्षण गर्न तथा त्यसको नतिजा नआउँदासम्म नागरिकलाई होल्डिङ सेन्टरमा राख्न सरकारलाई आग्रह गर्नुभयो। परीक्षणका क्रममा कोरोना संक्रमितलाई स्थानीय तहसँग समन्वय गरी आइसोलेसनमा राख्ने व्यवस्था मिलाउन समेत सभापति देउवाले सरकारलाई सुझाव दिनुभयो। वर्तमान सरकार कोरोना रोकथाम र नियन्त्रणमा गम्भीर नभएको आरोप लगाउनुहुँदै सभापति देउवाले सरकारको लापरवाहीका कारण कोरोना फैलिरहेको आरोप लगाउनुभयो। काठमाडौँ उपत्यकाबाट परीक्षण नै नगरी ठूलो संख्यामा सर्वसाधारण गाउँ फर्किएकाले थप भयावह स्थिति आउने प्रति उहाँले सचेत गराउनुभयो। सभापति देउवाले संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको पूर्ण सदुपयोग गर्न आग्रह गर्दै सरकारलाई 11 बुँदे सुझाव दिनुभएको छ। सभापति देउवाले संक्रमणबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन कोविड 19 स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न आम नागरिकलाई आग्रह समेत गर्नुभयो। निषेधाज्ञालाई प्रभावकारी बनाउन विशेष काम नपरी घर बाहिर ननिस्किन प्रहरले आग्रह गरेको छ। निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरले चेक जाँच गरी सवारी साधनहरू नियन्त्रणमा लिने गरेको छ। निषेधाज्ञाको दोस्रो दिन काठमाडौँ उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने 1500 भन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको र अनावश्यक रूपमा घर बाहिर निस्किनेहरूलाई फर्काउने गरिएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो। प्रवक्ता अधिकारीले निषेधाज्ञालाई कसिलो बनाउन उपत्यकाका 85 भन्दा बढी स्थानहरूमा प्रहरले चेक जाँच गरिरहेको जानकारी दिनुभयो। पूर्व रानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरू गरिएको छ। कोरोना संक्रमण भई नर्विक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको हिजो साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो। सोही अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। यस्तै पूर्व अधिराज कुमारी प्रेरणाको अवस्था भने सामान्य रहेको छ। उहाँहरू तीनैजना गत शनिबारदेखि नर्विक अस्पतालमा भर्ना हुनु भएको थियो। खानेपानी मन्त्री मणिचन्द्र थापालाई कोविड 19 को संक्रमण भएको छ। उहाँको पीसीआर परीक्षणका क्रममा आज संक्रमण पुष्टि भएको उहाँका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिनुभयो। संक्रमण पुष्टि भएपछि मन्त्री थापाले अहिले ललितपुर स्थित मन्त्री निवास पुलचोकमा आराम गरिरहनु भएको उहाँका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो। कोहलपुर नगरपालिकाले आजदेखि कोरोना परीक्षणका लागि निशुल्क स्वाब संकलन शुरू गरेको छ। नगर क्षेत्रभित्र कोरोनाको संक्रमण दर बढ़दै गएपछि नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गर्न लागेको हो। हरेक दिन असहाय न्यून आर्थिक अवस्था भएका र वैदेशिक रोजगारीबाट फर्किएर होम क्वारेन्टाइनमा बसेका व्यक्तिहरूसहित 30 जनाको स्वाब संकलन गरिने बताइएको छ। सर्वोच्च अदालतले कोविड 19 को महामारीका कारण बन्दाबन्दी भएको अवस्थामा रिट निवेदन दर्ता गर्ने र सुनवाईको समय निर्धारण गरेको छ। अदालतले तोकिएको समय अनुसार बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट तथा कोविड महामारी जीवन र जनस्वास्थ्यसँग सम्बन्धित रिट निवेदनहरू दर्ताको समय बिहान 11 देखि दिउँसो 3 बजेसम्म रहेको छ। ती रिट निवेदन मध्ये बन्दी प्रत्यक्षीकरणको निवेदन दिउँसो 10 बजेसम्म दर्ता गर्न आएमा सोही दिन सुनवाई हुने र सो उपरान्त दर्ता हुन आए भोलिपल्ट सुनवाई गर्ने तय गरिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासहित सम्पूर्ण न्यायाधीशहरूको यही वैशाख 14 गते बसेको पूर्ण बैठकले उपत्यकामा निषेधाज्ञा जारी भएको अवस्थामा अदालतबाट दिने सेवा कटौती गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कैलालीमा स्वास्थ्य परीक्षणको दायरा बढ़ाइएको छ। भारतमा कोरोनाको हटस्पट बनिरहेका बेला ठूलो संख्यामा नेपालीहरू गौरीफन्टा त्रिनगर नाका भएर घर फर्कन थालेपछि सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टीजेन विधिबाट स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था मिलाइएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै कैलाली सीमा नाकामा नै स्वास्थ्य चेक जाँचको दायरा बढ़ाइएको छ। भारतको कोरोना हटस्पटबाट ठूलो संख्यामा नेपालीहरू गौरीफन्टा त्रिनगर नाका भएर घर फर्किन थालेपछि सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँचको दायरा बढ़ाइएको हो। स्वास्थ्य कार्यालय कैलालीका अनुसार गौरीफन्टा त्रिनगर सीमा नाका हुँदै भारतबाट फर्किने सबै नेपालीहरूको एन्टिजेन प्रविधिबाट स्वास्थ्य चेक जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यसमा पनि हटस्पट क्षेत्रबाट आएका नेपालीहरूमाथि कडा निगरानी राखिएको छ। अहिले दिनमा 600 जति नेपालीहरूको स्वास्थ्य चेक जाँच हुँदै आएको छ। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी
हटस्पटहरू अनि त्यसपछि टेम्परेचर बढेको अनि कोही लक्षण देखे हामी सबैलाई कम्पलसरी गराइरहेको छ।
हालसम्म कोरोना संक्रमण देखिएका अधिकांश भारतबाट फर्किएका नेपालीहरू भएको देखिएपछि सीमा नाकामै कोरोना परीक्षण बढाइएको छ। यसक्रममा संक्रमण मात्र देखिएकाहरूलाई धनगढीको कनरी आइसोलेसन सेन्टरमा राख्ने गरिएको र लक्षण देखिएकाहरूलाई सेती प्रादेशिक अस्पतालको कोविड 19 अस्थायी अस्पतालमा उपचारका लागि पठाइने गरिएको छ। फेरि स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी, पछिल्लो समय भारतबाट घर फर्किने नेपालीहरूको संख्या बढेसँगै कैलालीमा कोरोना संक्रमित दर बढ़िरहेको छ। यति बेला उपचार सेवा सहज भए पनि संक्रमितको संख्या बढेमा स्रोत साधन कम हुन सक्ने चिकित्सकहरूको भनाइ छ। सेती प्रादेशिक अस्पताल कोविड 19 उपचार विभाग प्रमुख डाक्टर शेरबहादुर कमर,
आएर पनि केही जटिलताहरू भयो भने चाहिँ त्यसलाई हामीले उपचार गर्ने क्षमता चाहिँ हामीसँग छ। केसहरू धेरै बढ्यो भने चाहिँ अब हाम्रो यहाँको स्रोत साधनले चाहिँ अलिकति भ्याउन चाहिँ गाह्रै पर्छ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबैले सुरक्षाका सम्पूर्ण उपाय अपनाउन जरुरी देखिन्छ। जगत साउत, नेपाल, धनगढी।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपालको आवासीय राजदूत रामकाजी खड्कालाई होलिसी तथा सर्बियाको गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम राजदूत खड्कालाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ। निर्वाचन आयोगले आगामी जेठ 6 गते हुने बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली बमोजिम मतदान केन्द्र तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। मकवानपुरको हेटौँडा उपमहानगरपालिका 4 स्थित भूटन देवी माध्यमिक विद्यालयलाई प्रदेशसभा सदस्य 110 जनाका लागि केन्द्र क र गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख उपप्रमुख गरी 238 जनाका लागि केन्द्र ख गरी छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। यस्तै आयोगले निर्वाचन अधिकृत प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आजै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। राष्ट्रिय सूचना आयोगले कोरोना महामारीका कारण यो वर्ष आयोगको स्थापना दिवस औपचारिक रूपमा नमनाउने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले प्रत्येक वर्ष वैशाख 22 गते मनाउँदै आएको स्थापना दिवस यो वर्ष कोरोना महामारीका कारण औपचारिक रूपमा नमनाउने निर्णय भएको आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। यसैगरी बैठकले आयोगले प्रत्येक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट सूचना अधिकारी पुरस्कार 5 जना, विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार 5 जना र उत्कृष्ट कार्य सम्पादन गर्ने कार्यालयका 3 जना कर्मचारीलाई प्रदान गर्ने निर्णय गरेको छ। काठमाडौँ महानगरपालिकाले विशेष अवस्थामा नागरिकको सुविधाका लागि 5 स्थानबाट निशुल्क एम्बुलेन्स सेवा दिएको छ। महामारीको समयमा अन्य रोगका कारण अस्पतालमा समयमा नै बिरामीलाई पुर्याउन नसक्दा अकालमा ज्यान जान सक्ने भन्दै नागरिकले समान पहुँच पाउन् भन्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले 5 स्थानबाट एम्बुलेन्स सेवा प्रदान गरेको हो। राष्ट्रिय सभागृह, ट्रलीबस परिसर, वडा नम्बर 3 कार्यालय परिसर, महाराजगंज वडा नम्बर 15 परिसर स्वयम्भू र वडा नम्बर 7 कार्यालय परिसर मित्र पार्कमा 2-2 एम्बुलेन्स 24 घण्टा राखिएको महानगरपालिकाले जनाएको छ। जाजरकोटको शिवालय गाउँपालिका 1 स्यापीमा चट्याङ लागेर 1 युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा छेडागाड नगरपालिका 12 सिरुगाडका 21 वर्षीय गणेश बहादुर बुढा रहेको छेडागाड 12 वडाध्यक्ष प्रेम बहादुर खत्रीले जानकारी दिनुभयो। यस्तै सल्यानमा चट्याङ पर्दा 2 बालक घाइते भएका छन्। जिल्लाको कालीमाटी गाउँपालिका 1 लक्ष्मीपुर कोटमा गएराती जंगबहादुर थापाको घरमा परेको चट्याङले 2 बालक घाइते भएका हुन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलमा एक धार्मिक पर्वका लागि भेला भएका मानिसहरूबीच भागदौड मचिँदा कम्तीमा 44 जनाको मृत्यु भएको छ। कोरोना भाइरस महामारी नियन्त्रणमा आएको घोषणापछि पहिलो पटक आयोजना गरिएको धार्मिक भेलामा दुर्घटना हुँदा 150 भन्दा बढ़ी मानिस घाइते भएका छन्। त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले घटनास्थलको निरीक्षणपछि यस घटनालाई ठूलो विपत्तिको रूपमा लिनुहुँदै दुःख व्यक्त गर्नुभयो। भारतमा कोरोना संक्रमितको संख्या भन्नै नसकिने गरी बढेपछि आर्थिक नगर मुम्बईमा खोप अभियान हाललाई स्थगित गरिएको छ। दिनहुँ करिब 4 लाख मानिस संक्रमित हुन थालेपछि मुम्बईमा खोप अभियान स्थगित गरिएको हो भने राजधानी दिल्लीमा संक्रमितको निधनपछि अन्त्येष्टि स्थलहरूको व्यवस्था गर्न स्थानीयलाई नै आग्रह गरिएको छ। भारतमा कोविड संक्रमितको संख्या 2 करोड़ पुग्न लागेको छ भने दिनहुँ 35,000 भन्दा बढ़ी मानिसले ज्यान गुमाइरहेका छन्। संक्रमितको संख्यामा व्यापक वृद्धि भएका कारण धेरै मानिसले उपचार अभावमा ज्यान गुमाउनु परेको समाचारमा जनाइएको छ। यसैबीच भारतमा आज पहिलोपल्ट अमेरिकाले आकस्मिक स्वास्थ्य सामग्री राहत स्वरूप भारत पुर्याएको छ भने चीनका राष्ट्रपति शी जिनपिङले भारतलाई सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ। उहाँले भारतमा जारी महामारीसँग लड्नका लागि चीन सहायता गर्न तत्पर रहेको बताउनुभयो। भारतमा लापरवाहीका कारण दोस्रो लहर फैलिएपछि त्यहाँको सरकार महामारीका लागि तयार नभएका कारण यस्तो विपत्ति झेल्नु परेको स्वास्थ्य विज्ञहरूको भनाइ छ। अब आर्थिक समाचार।
कोरोनाको विद्यमान विषम परिस्थिति तथा विद्यमान आपूर्ति व्यवस्थालाई सहज बनाउने सम्बन्धमा सरकारले शुक्रबार निजी क्षेत्रसँग छलफल गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा भएको छलफलमा अहिलेको अवस्थामा दैनिक उपभोगका सामानहरूको ढुवानी सुचारू गर्ने, बजारमा अभाव सृजना हुन नदिने र कोरोनाको प्रकोपबाट बचेर काम सुचारू गर्ने विषयमा छलफल केन्द्रित भएको उद्योग मन्त्रालयका प्रवक्ता डाक्टर नारायण प्रसाद रेग्मीले जानकारी दिनुभयो। छलफलको क्रममा आगामी आर्थिक वर्षका लागि उद्योग वाणिज्य क्षेत्रका लागि के कस्ता नीतिगत र कानूनी प्रावधानहरू अघि सार्नु उपयुक्त होला भन्ने सम्बन्धमा पनि मन्त्री भट्टले उद्योगी व्यवसायीहरूसँग सुझाव लिनुभएको मन्त्रालयले जनाएको छ। मनाङ जिल्लामा निर्माण हुन लागेको मनाङ मर्स्याङजी जलविद्युत आयोजनामा 3 विदेशी कम्पनीले करिब 78% लगानी गर्ने टुङ्गो भएको छ। बुटवल पावर कम्पनीको स्वामित्वमा रहेको 135 मेगावाटको उक्त आयोजना निर्माण तथा सञ्चालनका लागि चिनिया कम्पनी एससीआईजी इन्टरनेशनल लिमिटेडको सबैभन्दा धेरै 49.47% शेयर स्वामित्व रहने गरी शेयर संरचनामा परिवर्तन गरिएको छ। बुटवल पावर कम्पनीले भने उक्त आयोजनामा आफ्नो 22.40% मात्रै शेयर स्वामित्व राख्ने भएको छ। त्यस्तै आयोजनाका अन्य 2 विदेशी लगानीकर्ता कम्पनी पनि चीनकै रहेका छन्, जसमध्ये छिङ चेङ इन्टरनेशनल इन्भेस्टमेन्ट कम्पनीको यसमा 16.49% र क्यूवाईईसी इन्टरनेशनल कम्पनीको 11.64% शेयर स्वामित्व रहने भएको छ। 2081 सालसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको काम अघि बढ़ाएको बुटवल पावर कम्पनी लिमिटेडले जनाएको छ। करदाता सेवा कार्यालय लम्कीले अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको 9 महिनामा 14.5 करोड़ बढ़ीले राजस्व संकलन वृद्धि गरेको जनाएको छ। गत वर्षको तुलनामा 13.84 करोड़ बढ़ी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। कार्यालयले चालू आर्थिक वर्षको यस अवधिमा 39.20 करोड़ राजस्व संकलन गरेको छ। आन्तरिक कारोबारमा वृद्धि, करदाताको संख्यामा वृद्धि र गत वर्ष संकलन नभएको कर यस वर्ष संकलन भएका कारण प्रगति देखिएको कार्यालयले जनाएको छ। नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति पत्र प्रदान गर्ने नीतिगत तथा प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका 2077 मस्यौदा तयार पारी राय सुझावका लागि सम्बद्ध सबैलाई आग्रह गरेको छ। नेपाल धितोपत्र बोर्डले शुक्रबार एक सूचना मार्फत वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका 2077 मस्यौदा तयार गरिएको बेहोरा जानकारी गराउँदै सम्बन्धित सरकारवाला लगायत सर्वसाधारणलाई मस्यौदा निर्देशिकाका सम्बन्धमा कुनै राय सुझाव भएमा आगामी 15 दिनभित्र अर्थात 2078 वैशाख 31 गते भित्र सुझाव पेश गर्न आग्रह गरेको छ। शुक्रबार नेपाली बजारमा सुनको भाव तोलामा 900 रुपियाँले घटेको छ। अन्तर्राष्ट्रिय मूल्यमा भएको गिरावटसँगै नेपाली बजारमा पनि सुनको मूल्य ओह्रालो लागेको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला 89,900 रुपियाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला 20 रुपियाँले वृद्धि भएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज राति तराई भूभागमा आंशिक र पहाड़ी भूभागमा सामान्य बदली रहे। पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि प्रदेश एक लगायत पहाड़ी भूभागमा सामान्य बदली रही। केही स्थानमा अपराह्नपछि मेघ गर्जन, चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 16.2 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम 28.2 डिग्री सेल्सियस, न्यूनतम 12.5 डिग्री सेल्सियस वर्षा 0.1 मिलिमिटर। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस वर्षा 6.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.9 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस वर्षा फाटफुट। र दिपायलको अधिकतम 36.6 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा आज थप 5,727 जनामा कोरोना भाइरस संक्रमण, संक्रमणबाट थप 33 जनाको मृत्यु। काठमाडौँ उपत्यका सहित 22 जिल्लामा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेकाले संवेदनशील बन्न स्वास्थ्य मन्त्रालयको आग्रह। भारतबाट घर फर्किएका नागरिकको सीमा नाकामा अनिवार्य पीसीआर परीक्षण गर्न नेपाली कांग्रेसको सरकारलाई सुझाव। समृद्ध नेपाल, सुखी नेपालीको संकल्प पूरा गर्न सबै क्षेत्रबाट काम अघि बढ़ाइएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। र इजरायलमा एक धार्मिक भेलामा भागदौड़ हुँदा 44 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार यहीँ पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्ते।